ہادیوں رہنما ہمارے علماء ہو کبھی درپیش جو کوئی مسئلہ پوچھ لیں حاضر ہوں ہم ان کی بارگاہ.
الحمد للہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. مدنی چینل کے ناظرین, پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں. اللہ رب العالمین ہم سب کو دین اسلام کے احکامات سیکھ کر سمجھ کر ان پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے, ان اول الناس بی یوم القیامہ اکثرہم علی صلاۃ. قیامت کے دن میرے سب سے زیادہ قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ. ہمارے ساتھ پروگرام میں مفتی محمد سعید عطاری صاحب تشریف فرمائے, ان کو بھی خوش آمدید کہتے ہیں. کیسے مزاج گرم؟ ماشاء اللہ. اس وقت الحمدللہ لاکھوں لاکھ مسلمان جہاں حج بیت اللہ کی سعادت حاصل کرنے کے لیے اور اس فریضے کی ادائیگی کے لیے وہ حرم مکہ میں, حرم کعبہ میں پہنچ چکے ہیں, اور لاکھوں کی تعداد میں حرم مدینہ رسول اللہ صلی اللہ علیہ وسلم کے مبارک روزے پر حاضری کے لیے, آپ کے مزار پر انوار پر حاضری کے لیے وہاں حاضر ہو چکے ہیں. اللہ پاک سب کو حج مبرور کی سعادتیں عطا فرمائے اور شریعت اور سنت کے مطابق ان کو سب کو ہی حج کا یہ فریضہ ادا کرنے کی توفیق عطا فرمائے. مفتی سعید صاحب, ہماری سروس حج و عمرہ کے حوالے سے, وہ باقاعدہ بلکہ حج کے حوالے سے زیادہ اس میں جو سوالات آ بھی رہے ہیں, اور ماشاءاللہ ہمارے دار الافتاء اہل سنت کے مفتین کرام جوابات دے رہے ہیں, آپ بھی بہت فعال ہیں اس سروس میں, تو آپ کیا فرماتے ہیں؟ ایک حاجی جب حج کے لیے اتنی دیگر اعتبار سے تیاریاں کرتے ہیں تو حج کے فریضے کے لیے ان کو کتنا ہے, یعنی سنجیدگی سے وہ بھی تیاری کرنی چاہیے, اور پھر اگر کوئی غلطی ہو جاتی ہے اور کس طرح کی بعض اوقات غلطیاں ہو رہی ہیں, پھر لوگ پوچھتے نہیں کہ غلطی ہو بھی گئی تو اب اس کا ازالہ, بعض ایسی چیزیں کہ وہیں ممکن ہے وہیں رہتے ہوئے, تو ان دونوں باتوں میں آپ کیا فرمائیں؟
بسم اللہ الرحمن الرحیم. لیکن جو بھی حج پہ جا رہے ہیں یا جا چکے ہیں, کہیں جا چکے ہیں, تو حج پہ جانے سے پہلے حج کی تربیت ضروری ہے, ایک انتہائی, اور حج کی کتب جو کتابیں ہیں ان کا مطالعہ ہونا بھی بہت ضروری ہے, کیونکہ جو سوالات آ رہے ہیں نا, ان سوالات سے اندازہ ہوتا ہے کہ بیچاروں کو کچھ نہیں معلوم, یا تو انہوں نے تربیت نہیں لی یا کتاب کا مطالعہ نہیں کیا. تو بہتر یہی ہے کہ ہر ایک کے پاس جو حاجی جو پڑھ سکتے ہوں, رفیق الحرمین کتاب ہے, اس کو ساتھ رکھیں. جو ہیں صاحب علم ہیں تو اپنے ساتھ بہار شریعت بھی ساتھ رکھیں, یا ان کتب کا مطالعہ کریں. اس طرح اگر یہ کتب کا مطالعہ کر کے تربیت لے کر جائیں گے تو انشاءاللہ ان کا حج کا جو فریضہ ہے وہ اچھے طریقے سے ادا ہوگا. تو عمومی طور پہ جو غلطیاں کر رہے ہوتے ہیں وہی لوگ ہوتے ہیں کہ جو تربیت حاصل کر کے نہیں جا رہے یا جن کو مسائل کا علم نہیں ہے. چلو ایک اچھی بات ہے, وہ پوچھتے ہیں, علماء سے رابطے میں ہیں یا ان کے گروپ میں کوئی عالم صاحب ہوتے ہیں, ان سے رہنمائی لیتے رہتے ہیں. تو بہتر یہ ہے کہ ہر قدم پہ رہنمائی لینی چاہیے, اور عمومی طور پر جو وہاں پر غلطیاں وغیرہ احرام کے حوالے سے, احرام کی پابندیوں کے حوالے سے, کہ احرام حالت احرام میں کن کن چیزوں سے بچنا چاہیے, اس میں غلطیاں کر رہے ہوتے ہیں, بعد میں ان چیزوں کا علم ہو رہا ہوتا ہے. احرام کہاں سے باندھنا ہے, کس جگہ سے باندھنا ہے, نیت کہاں سے کرنی ہے, کس طریقے سے کرنی ہے, تو ان تمام چیزوں کا علم جو ہے یہ ضروری ہے, کیونکہ جس پر حج فرض ہو چکا اب اس پر حج کے مسائل سیکھنا بھی فرض ہے.
ٹھیک,
تو اب حج کے مسائل نہیں سیکھے گا تو فرض نہ سیکھنے کی وجہ سے گناہگار بھی ہوگا, تو لہذا یہ سیکھنا ضروری ہے. اس کے کئی ذرائع ہیں, کتابوں کا مطالعہ کریں, علماء اہل سنت سے رابطے میں رہیں, اور قدم قدم پر جو ہے رہنمائی حاصل کرتے رہیں.
کس طرح کی عام طور پہ کوئی ایسی غلطی واقع یعنی احرام میں یا طواف میں، چلے ہم ڈسکس کرتے ہیں کہ ایک طواف میں متوقع طور پر کیا غلطیاں ہو سکتی ہیں یا کیا غلطیاں لوگ کر لیتے ہیں کہ جن کی وجہ سے طواف ناقص رہ جائے یا طواف ان کا مکمل نہ ہو. ایک جاتے ہی حاجی جب جاتا ہے تو وہ ظاہر عمرے کا طواف کرتا ہے، اس وقت جو جا رہے حج تمتع کرنے والے، تو یہ طواف شروع کیا تو اس میں بنیادی کن چیزوں کا انہیں خیال رکھنا ہے اور کن چیزوں سے بچنا ہے؟
دیکھیں، طواف شروع کرنے سے پہلے جو ہے وہ جو طریقہ کار ہے، نیت، یہ ضروری ہے آدمی نیت کرے عمومی طور پہ، کیونکہ رش ہوتا ہے. اب جب طواف جب شروع کرتے ہیں تو اس میں یہ ہوتا ہے کہ کعبے کی طرف نہ اپنا سینہ کرنا ہے نہ پیٹھ کرنی ہے.
ٹھیک،
تو جیسے اپنی لیفٹ سائڈ کعبے کی طرف ہو کے اس طرح طواف کا،
یعنی طواف جب شروع ہو گیا تو
شروع ہو گیا تو رش کی وجہ سے بعض اوقات یا ایسا ہوتا ہے جب استلام کرنے لگتے ہیں، یہ تکبیر طواف کہتے ہیں، تو وہ مزید کچھ حصہ اس طرح کرتے کرتے، یعنی سینہ جو ہوتا ہے ان کے خانہ کعبے کی طرف ہی ہوتا ہے، اس طرح چند قدم ان کا ایسے ہی ہو جاتا ہے. حالانکہ جتنا حصہ انہوں نے کعبے کی طرف سینہ کیے ہوئے کیا تو اتنے حصے کا اعادہ ضروری ہے، ورنہ جو ہے طواف ناقص ہو جائے گا. تو لہٰذا ان چیزوں کا لحاظ ضروری ہے کہ ہم جب طواف کر رہے ہوں، جو حاجی صاحب وہاں گئے ہیں، عمرہ کر رہے ہیں، نفلی طواف کر رہے ہیں، تو ان چیزوں کا لحاظ ضروری ہے کہ ان کا سینہ جو ہے وہ کعبے کی طرف نہ ہو، نہ پیٹھ کعبے کی طرف ہو. رش کے موقع پر ہو جائے، اگر ہو جائے بالفرض، تو دوبارہ چند قدم پیچھے آ کے جتنا حصہ اس طرح کور کیا تھا دوبارہ اسی طرح ہی منہ پھیر کر جو ہے وہ طواف وہ کریں.
اچھا، اس میں بعض اوقات یہ ہوتا ہے کہ طواف کرتے کرتے ہی جگہ دیکھی کہ کعبے کے پاس بالکل جگہ خالی نظر آ گئی، یا دیوار کعبہ کے پاس سے کسی اور مقام پہ. حجرِ اسود میں تو عام طور پر رش لگا ہوتا ہے، اچھا باب کعبہ پہ بھی ایسا ہی ہوتا ہے، لیکن دوسری طرف جب جاتے ہیں تو کوئی دیوار ایسی کہ آدمی کو فوراً کے وہ لپڑ جائے کعبے سے. تو اب یہ طواف ابھی چل رہا ہے جو اس کا ایک، یہ عمرے کا طواف ہو یا نفلی طواف، اب اس صورت میں کیا کریں؟
دیکھیں، اس صورت میں بہتر تو یہی کس طرح نہ کیا جائے، اور خاص کر اگر حالات احرام میں ہیں پھر تو بہت احتیاط کی ضرورت ہے، کیونکہ عمومی طور پہ ان پر غلاف کعبہ یا دیوار پر خوشبو وغیرہ لگی ہوئی ہوتی ہے. تو اگر خوشبو لگی ہوئی ہیں، وہ چھوٹ پر آپ کے جسم پر ہاتھ پہ لگ گئی، تو اس صورت میں کفارہ بھی لازم ہو سکتا ہے. تو لہذا جو حالات احرام میں ہیں تو وہ تو اس چیز سے بالکل ہی احتیاط کریں. باقی جو نفلی طواف کر رہے ہیں تو اس طرح وہ غلاف کو پکڑ سکتے ہیں، خانہ کعبہ کی دیوار کو چھو سکتے ہیں، لیکن احتیاط وہی کریں کہ سینہ اگر کعبے کی طرف ہے تو سینہ کرتے ہوئے آپ طواف شروع نہ کریں، بلکہ آپ نے اگر چھو لیا تو دوبارہ ایسے ہو کر اپنے طواف کو جو ہے وہ کنٹینیو کریں.
ٹھیک، یعنی سینہ کعبے کی طرف کیے ہوئے چند قدم ایسے چلنا نہیں چاہیے،
چلنا نہیں چاہیے.
اچھا، استلام پہ آئے تو استلام پہ بھی یہ اس طرح کی کیفیت، کیونکہ ہر چکر میں استلام ہے. جی، ہر چکر میں استلام.
دیکھیں، طواف کے چکر جو ہوتے ہیں وہ سات ہوتے ہیں، استلام جو ہوتے ہیں وہ آٹھ ہوتے ہیں.
استلام آٹھ ہوتے ہیں.
جی، جب ساتواں چکر جب مکمل ہوتا ہے تو آخر میں، تو آٹھواں استلام ہوتا ہے.
ٹھیک،
ایک تو طواف شروع کرتے وقت، پہلے چکر شروع کرتے وقت استلام ہوگا، تو اسی طرح جب ساتواں چکر شروع کریں گے اس پر استلام ہوگا. جب ساتواں چکر مکمل ہو جائے گا تو مکمل ہونے کے بعد آٹھواں استلام ہوگا. تو اس طرح یہ طواف کے سات چکر ہو جائیں گے اور استلام جو ہے وہ آٹھ ہو جائیں گے. اور اس میں بھی لوگ اصل میں یہ سمجھ نہیں ہوتے، ایک تو یہ کہ تکبیر طواف اور استلام میں فرق ہے.
اچھا،
لوگ جو ہے وہ تکبیر طواف کو ہی استلام سمجھ رہے ہوتے ہیں، یا استلام کو ہی تکبیر طواف سمجھ ہوتے ہیں.
کیا فرق ان دونوں میں؟
دیکھیں، اس میں فرق یہ ہے کہ جیسے کہ تکبیر طواف کے لیے یہ ہے کہ بھائی اس کی طرف ہاتھ کر کے آپ نے بسم اللہ الحمد للہ اللہ کو یہ الفاظ کہنے ہیں، یہ تکبیر طواف. پھر ہاتھ نیچے کر کے پھر استلام کے لیے دوبارہ ہاتھ اٹھائے.
اچھا، یہ الگ الگ دونوں،
الگ الگ تکبیر طواف الگ ہے استلام. جیسے تکبیر طواف کے لیے تو ہاتھ کانوں تک اٹھانے ہیں، استلام کے لیے تو بندہ حجر اسود کی سیدھ میں اٹھائے گا. اب ہر ایک کی سیدھ کا فرق الگ ہوگا، کسی کے قد کے اعتبار سے یہاں تک ہوگا، کسی کے قد کے اعتبار سے یہاں تک ہوگا کہ حجر اسود کی سیدھ میں اس کے ہاتھ آ جائیں. اگر وہ اس کو چوم نہیں سکتا، چھو نہیں سکتا، تو دور سے ہی اس طرح استلام کر کے اس کو وہ چومے گا. اس کو اصل میں استلام کہتے ہیں. عمومی طور پہ لوگ ایک میں ہی کر رہے ہوتے ہیں, تکبیر طواف کیا وہیں سے ایسے کر لیا, عمومی طور پہ ایسے, حالانکہ دونوں الگ الگ چیزیں,
دونوں الگ الگ,
تکبیر طواف الگ ہے اور استلام الگ ہے.
ٹھیک ہے. اچھا ایک اور چیز ہے, طواف کے لیے طہارت وضو وغیرہ یہ اس کا کیا درجہ ہے؟
دیکھیں یہ تو شرط ہے, ضروری ہے.
اچھا
اور بغیر وضو اگر کسی نے طواف کیا تو یہ جائز نہیں ہے, تو اس پر لازم ہوگا کہ وہ دوبارہ وضو کر کے اس کا اعادہ کرے.
اگر یہ ایک بنیادی چیز ہے طواف کے حوالے سے, کہ جس طرح نماز سے پہلے ہم طہارت ہیں, ہم جو ہے وہ اگر کوئی بے غسل ہے تو غسل کر لیا ہے, اور اگر وضو نہیں ہے تو اس نے وضو کر لیا, تو طواف میں بھی یہ ضروری,
طواف میں ضروری ہے کہ وہ طہارت ہو. اگر بغیر طہارت کیا تو اس پر کفارہ لازم ہوگا, وضو کر کے اس کا اعادہ کر لیا, جو کفارہ اس پر لازم ہوا تھا وہ ساقط ہو جائے گا. بعض اوقات دوران طواف جو ہے وضو ٹوٹ جاتا ہے,
جی یہ اکثر پیش آتا ہے, یعنی لوگ
اس صورت میں فوراً ہی نکل جانا چاہیے.
اچھا
اور وضو کے لیے چلے جانا چاہیے, کیونکہ اب وہ طواف کرنا اس کے لیے جائز نہیں ہے, کیونکہ اب جب اس کا وضو ٹوٹ گیا تو چلا جائے اپنی فراغت جو کر کے, اور جو ہے وہ وضو کر کے دوبارہ وہ آئے جس جگہ سے اس نے چھوڑا ہے چاہے تو, یا اس چکر کا دوبارہ طواف کر کے وہیں سے اس کو کنٹینیو کر سکتا ہے.
کئی ناظرین ہمارے سن رہے ہوں گے, بلکہ کچھ ایسے بھی ہوں گے کہ جو ابھی تک اس جن کو یہ سعادت ابھی نہیں ملی کہ وہ حرم کعبہ پہنچیں یا حج عمرہ وہ کریں, تو بعض اوقات ان کے لیے یہ باتیں کچھ اجنبی سی بھی محسوس ہوتی ہیں, لیکن یہ الحمدللہ ہر عاشق کے لیے ایک لطف والی بات بھی ہے, احکام سیکھنا بھی چاہیے, اور جو جا رہے ہیں ان کے لیے تو بیسک یہ احکامات ہیں, ورنہ ان کے جگہ جگہ یعنی کچھ ایسی غلطیاں ہو جاتی ہیں کہ کفارے یہ دم وغیرہ لازم آ جاتے ہیں. کفارہ دم, یعنی دم سے مراد یہاں یہ ہوتا ہے کہ اگر جہاں بھی حاجی کے لیے یہ کہا جائے کہ دم لازم ہو چکا ہے, اس پر دم لازم ہو چکا ہے, تو پھر اس کے لیے حکم یہی ہوتا ہے کہ دم سے مراد کہ وہ ایک بکرا یا بکری, دمبا بھیڑ, یعنی جو بھی قربانی کی شرائط بنی ہیں, تو یہ سب وہ اسے حدود حرم میں ہی اسے وہیں اسے ذبح کر کے اور اس کا گوشت یہ فقراء کو تقسیم کرنا ہے, یعنی ایک مشکل معاملہ ہوتا ہے, اور ظاہر اس میں رقم بھی اچھی خاصی خرچ ہو جاتی ہے, تو اس لیے پہلے ہی آدمی ان غلطیوں سے بچ جائے تو یہ زیادہ بہتر ہے. بہرحال بڑھتے ہیں آپ کے سوالات کی طرف, اور کچھ ویڈیو سوالات بھی ہیں ان کو شامل کرتے ہیں.
میرا سوال ہے, اگر کسی شخص نے قسم کھائی پھر اسے توڑ دیا, اس کا شرعی حکم کیا ہوگا؟
جی قسم کھائی ہے اور پھر قسم کو توڑ دیا,
قسم توڑنے کا کفارہ جو ہے وہ یہ ہے, ایک تو ایک بلا عذر اس نے قسم توڑی تو یہ تو جائز نہیں بلا اجازت شرعی, تو اب قسم توڑنے کا کفارہ یہ ہے کہ 10 مسکینوں کو 2 وقت کا کھانا کھلائے یا ان کو کپڑے پہنائے یا 10 فطری کی رقم 10 مسکینوں کو دے دے, اگر یہ نہیں کر سکتا تو لگاتار 3 روزے رکھے. ٹھیک ہے, تو صرف قرآن میں تو یہ بیان ہوا کہ غلام آزاد کرے, اب غلام کا وہ دور نہیں
دور
ہے, تو اب یہ ہے کہ 10 مسکینوں کو کھانا کھلائے, یعنی جن کو ہم زکوٰۃ دے سکتے ہیں وہ یہاں وہ بھی مراد ہے, تو ان کو کھانا کھلائے یا ان کو کپڑے پہنائے, اگر رقم دینی ہے تو 10 فطری کی رقم ایک ایک کر کے 10 مسکینوں کو دے دی, اگر اس کی استطاعت نہیں ہے کسی کے پاس تو پھر وہ لگاتار 3 روزے رکھے.
ٹھیک ہے, اب قسم کی ان کو کوئی ڈیٹیل بھی دینی ہو, قسم کھائی کیا تھی, کون سے الفاظ تھے, کن کلمات,
بعض قسم ایسی تھی میں جس کو توڑنا ہی ضروری ہے بالفرض.
ٹھیک,
اب مثال کے طور اس نے ایسی قسم کھائی کہ میں اپنے ماں باپ سے بات نہیں کروں گا.
اچھا یہ قطع تعلقی کی,
تو قطع تعلقی تو اس کو توڑنا ہی لازم ہے, کیونکہ اس کو پورا کرے گا تو گناہگار ہوگا, قطع تعلقی.
پھر کیا پہلے کفارہ دیں, کیا کرنا ہوگا؟
کفارہ تو قسم توڑنے کے بعد ہوگا.
اچھا لوگ اس میں بھی ڈر رہے ہوتے ہیں, بعض جس کو بتاتے ہیں کہ قسم آپ توڑ دیں, یہ قسم آپ نے ٹھیک نہیں کھائی, یعنی اس کے بھی ناظرین کرام پورے احکامات ہیں کہ وہ کب قسم آپ کا کھانا جائز تھا اور کب گناہ کے زمرے میں قسم آئی تھی. بعض قسمیں پوری کرنا ضروری ہوتا ہے, بالکل اس کی ترغیبات قرآن میں بھی ہیں حدیث میں بھی ہیں, لیکن اس کی بھی ترغیبات ہمیں اگر ہم بیان کریں تو وہ قرآن پاک کے شان نزول ہیں کچھ آیات کے, اسی طرح حدیث رسول اللہ صلی اللہ علیہ وسلم کی کہ جب آدمی قسم کھائے اور اس کے برخلاف کرنے میں بہتری ہو تو پھر اس کے لیے احکامات یہ بیان فرمائے. تو اب کہتے ہیں قسم توڑ دو, تو پھر وہ کیا کرتے ہیں پہلے کفارہ دے کے, یعنی ڈرتے ہیں تو پہلے کفارہ دیا پھر قسم توڑتے ہیں, تو اب انہوں کیا یہ ہو گیا؟
انہیں پھر توڑنے کے بعد پھر کفارہ دینا ہوگا.
یعنی پہلا کفارہ نفلی گویا کہ ہو گیا.
اصل یہ ہے کہ قسم توڑنے کے بعد کفارہ ہوتا, اس سے پہلے نہیں,
اس سے پہلے کفارہ نہیں ہوتا. امیر علیہ سنت دامت برکات منالیہ کا ایک پورا خوبصورت ایک رسالہ ہے قسم کے بارے میں, جو احکامات ہیں, سوال جواب کی صورت میں, اور بہت سا علمی وہ حاصل ہوگا, اور بہت سے ایسے کچھ جزیات اور کچھ ایسے بالکل الگ تھلگ مسائل بھی ہیں کہ جن کو پڑھ کر آپ کو مزید علم دین کا ایک شوق بھی اور لطف بھی آئے گا. اس طرح کے بھی احکامات ہیں, تو وہ آپ اس رسالے کے اندر ملاحظہ کریں گے, تو یہ ضرور حاصل کیجیے اور اس کا مطالعہ بھی کیجیے. مزید سوال.
یہ ارشاد فرمائیے کہ طواف زیارہ کے بعد صحیح وغیرہ کی جاتی ہے, تو اگر کہا جاتا ہے کہ جس نے پہلے صحیح کر لی احرام باندھنے کے بعد تو اس کو اب صحیح کی حاجت نہیں ہے, تو یہ جو پہلے صحیح کی جاتی ہے تو یہ نفلی طواف کے بعد بھی صحیح کی جا سکتی ہے؟ اور دوسرا یہ ارشاد فرمائیے کہ اگر نفلی طواف کوئی نہ کرے صرف صحیح کر لے پھر اس کا کیا طریقہ کار ہوگا؟ اس حوالے سے رہنمائی فرمائیں.
جی, طواف زیارہ کے بعد صحیح.
جی دیکھیں, حج کی صحیح یہ تو واجب ہے, اور عمومی طور پہ حج کی جو صحیح کی جاتی ہے یہ طواف زیارہ کے بعد کی جاتی ہے. اب کسی نے حج کا احرام باندھنے کے بعد, دیکھیں حاجی تین قسم کے ہوتے ہیں. ایک وہ حاجی ہوتے ہیں جو صرف حج کا احرام باندھتے ہیں, انہیں حج افراد یعنی مفرد کہتے ہیں. ایک وہ حاجی ہوتے ہیں جو حج اور عمرے کا ایک ساتھ احرام باندھتے ہیں, اس کو حج قران کہتے ہیں, ایسے حاجی کو قارن کہتے ہیں. اور وہ حاجی جو پہلے عمرے کا احرام باندھتے ہیں اور عمرہ ادا کرنے کے بعد حج کے دنوں میں حج کا احرام باندھتے ہیں, یہ حج تمتع کہلاتا ہے, اور ایسے حاجی کو متمتع کہتے ہیں. عمومی طور پہ پاک و ہند میں جانے والے جو زیادہ تر حج کرتے ہیں وہ حج تمتع کرتے ہیں.
تمتع.
اب جو حج تمتع جس نے کیا تو وہ عمرہ کرنے کے بعد تو احرام کھول دیتا ہے, تو جب حج کے دنوں میں حج کا احرام باندھے گا تو اگر وہ چاہتا ہے کہ میں حج کی صحیح پہلے ہی کر لوں تو اسے ایک نفلی طواف کرنا ہوگا.
صحیح.
ایک نفلی طواف کرنے کے بعد وہ حج کی صحیح کر لے, وہ صحیح کر لے, تو جب اس نے صحیح کر لی تو پھر اب طواف زیارہ کے بعد اسے صحیح کرنے کی حاجت نہیں ہوگی.
یہ نفلی طواف کب شروع کریں؟ مطلب
حج کا احرام باندھنے کے بعد.
بعد یعنی
حج کا احرام باندھنے سے پہلے
نہیں, نہیں یعنی عام کپڑوں میں یا اس طرح؟
حج کی صحیح حج کا احرام باندھنے کے بعد ہی ہوگی.
اچھا,
اب وہ طواف زیارہ کے بعد کرتا ہے تو طواف زیارہ کے امید طور پہ ظاہر احرام کھل جاتا ہے.
صحیح.
اب کسی نے قربانی وغیرہ کر لی, احرام کھول دیا, اس کے بعد طواف زیارہ کیا ہے تو وہ تو عام کپڑوں میں ہی وہ ہوتی ہے.
اچھا, پھر صحیح بھی عام کپڑوں میں؟
صحیح بھی عام کپڑوں میں ہوگی. لیکن اگر کسی نے, جیسے انہوں نے سوال کیا, کوئی پہلے کرنا چاہتا ہے تو نفلی طواف کے بعد, تو پہلی بات تو یہ کہ حج کا احرام باندھنے سے پہلے حج کی صحیح ہو ہی نہیں سکتی. حج کی صحیح حج کا احرام باندھنے کے بعد ہوگی. اب وہ طواف زیارہ سے پہلے کرنا چاہ رہا ہے تو اس کو نفلی طواف کرنا پڑے گا, اس کے بعد پھر حج وہ صحیح کر لے نفلی طواف کے بعد. تو جب وہ صحیح کر لے گا تو پھر اسے طواف زیارہ کے بعد صحیح کی حاجت نہیں. اسی طرح وہ جو حج افراد کرتے ہیں, حج قران کرتے ہیں, تو ان کے لیے جو ہے نا طواف قدوم یہ سنت موقع ہے. جو میقات کے باہر سے آتے ہیں لوگ, ان کے لیے جو حج افراد اور قران کر رہے ہوں طواف قدوم. حج افراد وہ جو صرف حج کا احرام باندھتا ہے, وہ تو حج کا احرام باندھ کے جو طواف کرے گا وہ طواف قدوم کہلائے گا.
صحیح.
اس کے بعد طواف قدوم کے بعد وہ صحیح کر لے تو حج کی صحیح ہو جائے گی. اسی طرح جو حج قران کرتے ہیں وہ پہلے عمرہ کرتے ہیں. عمرہ کرنے کے بعد چونکہ وہ حلق و تقصیر وغیرہ نہیں کرتے ہیں, ان کا احرام برقرار رہتا ہے, اسی احرام میں وہ حج کر رہے ہوتے ہیں. تو عمرہ کرنے کے بعد یعنی عمرے کا طواف صحیح کرنے کے بعد پھر یہ طواف کریں گے, یہ طواف قدوم کہلائے گا. اس کے بعد بھی اگر وہ الگ سے پھر صحیح کر لیں تو انہیں پھر حج کی صحیح نہیں کرنی ہوگی. اور حج تمتع والے کا بتا دیا کہ اگر وہ کرنا چاہتا ہے تو اسے حج کا احرام باندھنے کے بعد ایک نفلی طواف کرنا ہوگا. انہوں نے پوچھا صرف صحیح کر لے تو ایسا نہیں ہو سکتا,
طواف بھی,
طواف ضروری ہے. یعنی صحیح سے پہلے آپ کو طواف کرنا,
اور طواف سے پہلے باقاعدہ حج کا احرام,
اور حج کا احرام باندھنا بھی یہ ضروری ہے.
ٹھیک ہے. یعنی یہ عام پاکستان سے یا دیگر ممالک سے جو جانے والے ہیں تو وہ تقریباً حج تمتع کر رہے ہوتے ہیں, تو ان کے لیے آپ کیا کہیں گے کہ جب یہ سات کو شام کو عام طور پہ قافلے روانہ ہو جاتے ہیں,
جی جی,
تو یہ اس وقت ہی یعنی یہ سیدھا آ جائیں اور یہ طواف کریں, اور احرام کی نیت کہاں سے کریں؟ حج کی احرام کی نیت کہاں سے کریں؟
دیکھیں احرام کی نیت افضل یہ ہے کہ مکے سے کریں,
ठीक
मक्के से अहराम की नियत करके यानी हज की नियत करके फिर आप मीना आए,
सही,
ये एक मसनून तरीका है।
अच्छा, एक तादाद लाखों लाख अजीजिया में रह रहे होते हैं, यानी इस तरह इन बिल्डिंग में जो मीना के करीब करीब कोई बिल्डिंग होती है तो वो वहीं से सीधा मीना की तरफ काफिले जा रहे होते हैं, तो क्या कहेंगे?
क्योंकि ये अमूमी तौर पर ये जो होटल हैं ये हुदूद हरम में,
ठीक,
हज का एहराम जो मक्की है जो मक्के में रह रहा है तो हज का एहराम मक्के से ही बांधना लाजिम है,
सही,
यानी मक्के से मुराद हुदूद हरम, हुदूद हरम से ही, जो हुदूद हरम से बाहर से बांधेगा तो इस पर दम लाजिम होगा, तो हुदूद हरम के अंदर से ही हज का एहराम माना। मीना भी हुदूद हरम में आता है,
सही,
मीना भी हुदूद हरम में आता है। किसी ने अगर बिल्फर्ज होटल से एहराम नहीं बांधा, मीना आ गया, तो मीना में भी वो नियत कर सकता है,
सही,
लेकिन मसनून तरीका ये है कि मक्के मक्के में जहाँ वो ठहरा हुआ है हुदूद हरम में होटल में, वहीं से एहराम की नियत करके फिर वो मीना की तरफ ये रवाना हो।
सही,
तो अब आपने सवाल ये किया कि उनके लिए बेहतर क्या है कि हज की सही पहले कर लें, तो मेरा मशवरा यही है कि रश इतना होता है और जाना आसान नहीं है, तो लिहाजा हज की सही वो बाद में ही करे, तवाफ़ ज़्यारत
आराम से
और आराम से हो जाती है, तवाफ़ ज़्यारत तो करना है, वो तो फर्ज है।
यानी इसमें दो तीन काम इनको, एक तो ये आमतौर पे मक्के से इधर उधर कहीं भी रह रहे हैं तो वहां से कोई काफिला तो आएगा नहीं इस तरफ, इनको स्पेशल ही आना पड़ेगा,
बिल्कुल।
अच्छा, ये खुद इधर आएंगे फिर ये तवाफ करेंगे, और उस वक्त मेरा ख्याल तवाफ में भी रश अच्छा खासा, फिर सही करेंगे और फिर दोबारा मीना पहुंचेंगे, कहीं ऐसा नहीं है कि हज के दिनों से पहले ही आपने आपको इतना थका लें ये,
यानी इसलिए हमें जो है ना जो हाजी हैं उनको ये तरजीह देनी चाहिए इस बात को कि हमारा जो हज है जो फरीजा है वो आसान तरीके अच्छे तरीके से अदा हो जाए, अपने आप को थकाए नहीं, बल्कि हज के दिन आने से पहले कुछ दिन पहले आप बंदा आराम कर ले,
सही,
तवाफ कर रहे होते हैं, दर दर उमरे कर रहे होते हैं, अच्छी बात है, लेकिन बाद अगर अपने आप को इतना थका देते हैं तो वो हज में बीमार पड़ जाते हैं,
हज में बीमार पड़ते हैं। आप इंतजार करें, आप हज में बहुत थकेंगे, बिल्कुल, जो थकाने का शौक है ना, तो वो तो कहें ना जिसको थकन भी थक जाए माशाल्लाह, और इस थकन में भी लुत्फ है हज के दिनों में जो, और ज़ाहिर है आप अपने आप को तैयार करें, मीना के अंदर जो नमाजें हैं और सुन्नत मुबारक 5 नमाजें अदा करना है तो वो मीना के अंदर हो, फिर मेन जो उसका रुकने आज़म वकूफ़ अरफा, तो इतनी एनर्जी ताकत होनी चाहिए कि आदमी उसके वकूफ़ अरफा भी करे और उसमें इबादत दुआओं में जितना मशगूल रहना है। अच्छा, इसमें देखें एक हिकमत के रोज़ा हाजी के लिए मकरूह फरमाया
जी,
9 जुलहज्जा का रोज़ा हाजी के लिए मकरूह फरमाया, हालांकि इस रोज़े को कहा जाता है कि सबसे अफजल तरीन ये रोज़ा है नफली रोज़ों में से,
जी जी,
यानी 9 जुलहज्जा का रोज़ा, लेकिन हाजी को नबी के पाक सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया, तो उसकी एक वजह यही कि ये अब रोजे से थकाए नहीं बल्कि दूसरी बात है
मनासिक में हज की अदायगी में इनके लिए दुश्वारी ना हो, इसलिए इनको मना किया गया।
क्या बात है, ये है प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की शफकत भी हाजियों पर भी, और जो अल्लाह के मेहमान हुज्जाज किराम वहाँ पे आते हैं उनके लिए खास शफकत है और रहमत भी है कि उनको मना फरमाया दीगर उम्मत के लिए कि वो 9 जुलहज्जा का रोज़ा रखें, बल्कि जुलहज्जा के ये जो इब्तदाई दिन है तो अल्लाह पाक को भी ये पसंद है कि अल्लाह के बंदे इन दिनों में अल्लाह की इबादत करें। मजीद सवाल,
मेरा मुफ्ती साहब से सवाल ये है कि एक शख्स है जैसे मैं ही हूँ, और मैंने जो है एक दुकान परचेज करी किराए पर और उसमें सारा सामान वगैरह मैंने डलवा के लिए एक अपने कुलीग या दोस्त को मैंने बिठाया है, उनसे मैंने कहा भाई ये आपको मैंने जो है दुकान दे दी है जो है रेंट पे लेकर और इस पे सारा माल भी आपका डाल दिया और आपका काम स्टार्ट कर दिया है, ठीक है, अब जो है इसमें जो भी आप कमाते हैं जो भी आपका है सब वो आपका है, लेकिन इसमें से 300 रुपये जो है पर डे के आप वो मुझे देंगे एज अ रेंट की मत में ये सारा सामान और इसकी, तो क्या ऐसा करना जायज है, इसके कुछ रहनुमाई फरमा दीजिए।
अच्छा, दुकान भी इन्होंने रेंट पे ली है, सामान भी इन्होंने डलवाया है, अब 300 रुपए पर डे तो 9000 रुपए एक तरह का हुआ, ये महीने का वसूल करें, क्या फरमाते?
देखें ये अमूमी तौर पे जो लोग इस तरह करते हैं ना ये पार्टनरशिप वाली सूरत में कर रहे होते हैं,
ठीक
कि भाई मैंने तुम्हें माल दे दिया है तुम इसे कमाओ इसमें मुझे इतना देते रहना, देखें ये सूरत पार्टनरशिप की तौर पे तो जायज़ नहीं है, जिसको मुदारबत कहा जाता है कि एक का पैसा हो और एक की मेहनत हो, यानी एक इन्वेस्टर है जो पैसे लगा रहा है दूसरा मेहनत कर रहा है, तो उसके लिए सामान अगर खरीद के दे दिया जाए या तुम इसको चलाओ और इसमें से नफ़ा मुझे देते रहना, तो ये जायज़ नहीं है। उसका जायज़ तरीका ये होता है या तो उसको रकम दे दी जाए कि ये लो यार तुम कारोबार करो तुम जो भी कारोबार करोगे इसका जो भी नफा होगा हम आधा आधा तकसीम कर लेंगे या जो भी होगा। अब ऐसी सूरत में ये जो तरीका इन्होंने इख्तियार किया ये तरीका दुरुस्त नहीं,
यानी सामान भी डलवा दिया,
सामान भी इन्होंने डलवा दिया और मुझे 300 रुपए देते रहना, तो ये सूरत दुरुस्त नहीं है उसका। अब ये हो सकता है कि आप उसको सैलरी के तौर पे रख सकते हैं, यानी तुम करो तुम अपनी सैलरी ये ना, बाकी सारा नफा मेरा होगा,
सही
तुम्हें इतनी सैलरी मिल जाएगी, यानी एज ए मुलाजिम उसको रख सकता है।
सही है, यानी ये मुदारबत की शरायत में नहीं आता,
ये मुदारबत की शरायत।
अगर कोई शख्स ऐसा करना चाहे तो उसे क्या करना चाहिए?
देखिए ऐसा करना, जैसे ये वाली सूरत तो ये है कि उनको सैलरी पे रख लिया जाए, और दूसरी सूरत ये है कि अगर वाकई पार्टनरशिप करना चाह रहे हैं, पार्टनरशिप करने के लिए जाहिर है अब उसको भी इन्वेस्ट करना पड़ेगा। उसके इन्वेस्ट का तरीका ये है कि वो जो माल उसने डलवाया है उससे कुछ माल वो खरीद ले या शेयर्स के तौर पर खरीद ले, यानी अगर उसके पास पैसे हैं तो माल में जो है इनकी शिरकत हो जाए, शिरकत मिल्क हो जाए, उसके बाद ये शिरकत करें तो फिर ये हो सकता है। मज़ीद ये है कि अगर ये अगर जायज़ सूरत मज़ीद तफसील से जानना चाहते हैं तो दारुल इफ्ताह अहले सुन्नत में आ सकते हैं, तो आ जाएं या फ़ोन पर रब्ता कर लें तो इंशाल्लाह।
और इस तरह के मसाइल के लिए पहले ही रब्ता कर लेना चाहिए आपके लिए, बल्कि आपका तो एक बल्कि अच्छा तरीका था, यानी अगर दूसरे वे में देखें तो कोई आपने पैसे पे पैसा नहीं ले रहे थे, यानी दुकान का भी अरेंज कर लिया, सामान भी दे रहे हैं, तो एक अच्छा तरीका था, लेकिन कुछ बीच में वो खामियां रह गई हैं। तो जब भी पार्टनरशिप करनी है तो कोशिश यही करें, दारुल ताले सुन्नत में आप डायरेक्ट रब्ता कर लीजिए, फ़ोन नंबर हैं इस पर आप रब्ता कर लीजिए। अब तो बकायदा हमारे मरकज़ुल इक्तिसाद इस्लामी के, जिसमें आप बड़ी बड़ी कोई तजारती मामलात भी करना चाहें तो उसके लिए भी आप रब्ता कर सकते हैं। कराची के अंदर शहर कराची में भी एक बाकायदा इसकी ब्रांच है, मरकज़ है, और इसी के अलावा लाहौर के अंदर भी नूरी रजवी मस्जिद के अंदर बाकायदा मरकज़ुल इक्तिसाद इस्लामी एक ब्रांच मौजूद है, आप वहाँ भी रब्ता कर सकते हैं। यानी कारोबारी मामलातों और उस तरीके से आप उनके यहाँ भी बासानी रब्ता हो सकता है, दारुल ताले सुन्नत में भी हो सकता है। तो रास्ते बहुत हैं, जगह बहुत सी हैं, हमें आगे बढ़ना चाहिए और मालूमात लेकर फिर हम आगे बढ़ें ताकि हमारे लिए वो सूट भी जायज़ हो जाए। जी SMS भी जो है ना वो एक दो आपके मजे के हैं, आपकी फील्ड से मुतल्लिक आप माशाल्लाह काफ़ी विरासत में वो अल्लाह पाक ने आपको मलका दिया है। एक सवाल है, कहते हैं कि किसी शख्स ने किसी को कर्जा दिया हो, वो कहता है कि कर्जा मेरी ज़िंदगी में आपने अदा कर दिया तो ठीक है, मेरी ज़िंदगी में नहीं आप दे सके तो मेरे मरने के बाद मेरे वर्षा को ना दीजिएगा, बल्कि ये पैसे किसी मदरसे मस्जिद या किसी को दे दें, तो अब मकरूज शख्स इस वसीयत पर अमल करे या क्या करे?
देखिए इसके लिए तो बाहर सूरत वरासा से रब्ता करना पड़ेगा, ये है वसीयत कि मेरे मरने के बाद मेरे पैसे जो है तुम मस्जिद मदरसे में दे देना। वसीयत में दो चीज़ें हैं, एक है वसीयत का सबूत, एक है वसीयत पर अमल करना।
ठीक,
पहले तो ये है कि वसीयत का सबूत हो, सिर्फ उसने उसको कहा ये वरासा के सामने रखे कि भाई आपके वालिद साहब ने
मुझे ये
कहा था, अगर वो रसा मानते हैं ठीक है तो फिर ये देखा जाएगा जितने माल की उसने वसीयत की है उसके 1/3 माल के अंदर आ रही है तो फिर ठीक है वसीयत का निफाज हो जाएगा।
सही,
अगर 1/3 से ज्यादा है वो पैसे उसके उसके दीगर माल से तो फिर वरसे की इजाजत पर मौकूफ होगा। वरसा अगर इजाजत दे देते हैं तो उस वसीयत पर अमल हो सकता है, वरना या वरसा सिरे से इनकार करते हैं, नहीं भाई आप गलत कह रहे हैं, हम नहीं मानते इस चीज को, हमारे वालिद ने ये नहीं कहा होगा, और उसके बाद कोई शरी सबूत भी नहीं, कोई गवाह भी नहीं, तो इस सूरत में वो पैसे वरासा को देने होंगे, वापस में शरी तरीके से तकसीम करें।
सही, इस तरह के जो सूरत हाल पैदा हो जाती है कि एक शख्स अपने वरसा अपनी औलादों के लिए ये गोया कि किसी को कहे कि इनको नहीं पैसे देना, तो इसके क्या रीजन हो सकते
हैं? कई वजूहत हो सकती हैं, या तो ये भी वजह हो सकती है कि भाई उनके पास मैंने इनको दे दिया है,
ठीक
उनके पास बहुत कुछ है, मैंने सबको सेटल कर दिया है, अब यह है कि मेरी इसाले सवाब के लिए इसके लिए वो बंदा जाए, उनको नहीं देना, मेरे इसाले सवाब के लिए दे देना, एक ये भी अच्छा पहलू हो सकता है, लेकिन उसमें भी मसला वही है कि वरासा को एतमाद में रखकर करना है। दूसरी सूरत यह है कि वरासा को बिल्कुल ही महरूम करने की नियत है, वरासा को देना ही नहीं, तो ये सूरत दुरुस्त नहीं,
उनके लिए ठीक नहीं,
उनके लिए ठीक।
अच्छा, ये वरासा के एतबार से अगर बात करें तो किसी का अपने वालिद को या किसी ऐसे को ज़ाहिर है कोई इतना परेशान करते होंगे या कुछ वाकयात होते होंगे कि वो कहे कि अब इनको मेरे बाद नहीं मिलना चाहिए, मेरी जायदाद में से ना मिले, मेरे पैसों में से ना मिले, तो उस औलाद को या उन वर्षा के लिए भी कोई आप क्या फरमाएं?
देखें, उमूमी तौर पे ऐसी सूरत में क्या करते हैं लोग, आग कर देते हैं कि भाई आग है मेरी जायदाद से, इसको कोई हिस्सा नहीं मिलेगा। देखिए, इस तरह आग करने से शरण आग नहीं होगा। आग के माना नाफरमान है, वो नाफरमानी करता है तो नाफरमानी का गुनाह उसको मिलेगा, लेकिन इस नाफरमानी की वजह से वो वालिदैन की जायदाद से आग नहीं हो सकता। यानी कल को वालिदैन ने जायदाद छोड़ी है तो उस बेटा बेटी को नाफरमान जो है उनको भी शरी तौर पर हिस्सा मिलेगा। तो लिहाजा अगर वो इस तरह करते भी हैं तो शरी तौर पर, या कोई वारिस दूसरे वारिस को महरूम करता भी है तो शरी तौर पे गुनाहगार होगा। और इस पर सख्त वईदें हैं कि जो किसी वारिस की मीरास से भागे अल्लाह ताला जन्नत से उसकी मीरास को ख़त्म कर देता है। तो लिहाजा वालदेन को भी ये नहीं करना चाहिए कि औलाद को बिल्कुल ही महरूम कर दें, और बाद अवकात औलाद ही वालदेन की ज़िंदगी में मुतालबा कर रही होती है वालदेन से कि हमारा हिस्सा दो, हालांकि ज़िंदगी में तो किसी औलाद का हिस्सा नहीं होता। और वालदेन पर यह शरण लाजिम भी नहीं है कि अपनी ज़िंदगी में अपनी औलाद को दें, उनकी सवाबदीद पर है, देना चाहें तो दे सकते हैं, ना देना चाहें तो कोई गुनाह नहीं है, क्योंकि ज़िंदगी में देना ये बतौर विरासत नहीं होता, उमूमी तौर पे इसको बतौर गिफ्ट ही कहा जाता है, यानी हिबा के तौर पे, तोहफे के तौर पर होता है। ज़िंदगी में अगर दे रहे हैं तो फिर सबको दें, बराबर बराबर दें, बेहतर मुस्ताद तरीका ये है। अगर किसी को कुछ ज़्यादा भी दे रहे हैं, खिदमत गुजार है या तालिब इल्म दीन, इस वजह से उसको ज़्यादा दे रहे हैं, उसमें कुछ हर्ज नहीं है, लेकिन किसी को महरूम ना करें।
सही, गुरबत की वजह से भी होता है कि दो भाई बहुत अच्छे हैं, एक भाई कुछ कमज़ोर हैं, और तो इस वजह से कुछ उनको ज़्यादा दे दिया,
इस वजह से भी ज़्यादा दे दिया तो इसमें भी कोई हर्ज नहीं।
ठीक है, एक सवाल था भाई ने किया है कि हज तमत्तो वाले अब उमरा के बाद मजीद उमरा या इन दिनों में फिर क्या करें।
हज तमत्तो वाले उमरा करने के बाद, उम्र की अदायगी के बाद मजीद उम्र कर सकते हैं तो शरी तौर पर यह जायज़ है। तो जितने दिन बाकी हैं, जितने उम्र करना चाहें, बेहतर अफजल तरीका तो यही है कि जितना हो सके तवाफ़ करें,
नफली तवाफ,
नफली तवाफ़ करें तो ये ज़्यादा अफजल है। लेकिन अगर उम्र भी करना चाहते हैं तो कर सकते हैं, लेकिन उसमें भी एक लिमिट में करें, अपने आप को बिल्कुल ना थकाएँ। और अभी कुछ देर पहले गुफ्तगू हुई कि हज से कुछ दिन पहले आराम करें ताकि हज की अदायगी में परेशानी ना हो।
ये उमरे के लिए मस्जिद आयशा जाएंगे या कहाँ जाएंगे?
देखिए, उमरे के लिए जाहिर हरम से बाहर जाना होता है, और हरम से बाहर सबसे करीबी जो जगह है मस्जिद आयशा ही है।
ठीक,
तो उमूमी तौर पर लोग मस्जिद आयशा ही चले जाते हैं, तो मस्जिद आयशा ही जाना जरूरी नहीं है। कोई जहराना जाना चाहता है या हरम के बाहर किसी और जगह जाना चाहता है, वहां से अहराम बांधता है, तो उस फिर भी उमरा हो जाएगा। लेकिन शर्त यह है कि जो उम्रे का अहराम मान रहा है, जो मक्के में रह रहा है, तो उसको हरम से बाहर जाना पड़ेगा। अब वो चाहे मस्जिद आयशा जाए या मस्जिद चेहराना जाए, कहीं से भी जाए, हरम से बाहर कहीं से भी अहराम बांधे, उसका उम्रा हो जाएगा,
उसका उम्रा अदा हो जाएगा। जी मजीद सवाल।
जिस हिसाब से मेरा सवाल ये है कि आज के दिनों में अगर किसी इस्लामी बहन के मखसूस आयाम शुरू हो जाए तो उस सूरत में क्या किया जाए, बराए करम रहनुमाई से नवाज दीजिए।
जी
देखें, ऐसी सूरत में हज का अहराम तो वो बांध लेंगी, ठीक है, उसमें कोई मसला नहीं है। हज का अहराम बांध के हज की नियतें करेंगी, मीना में भी वो आ जाएंगी, सिर्फ नमाजें नहीं पढ़नी, क्योंकि इस हालत में नमाज पढ़ना जायज़ नहीं, माफ है, और बाकी जिक्र असकार वो करती रहें। इन्होंने मुजदलफा भी जाना है, वकूफ अरफा भी करना है। अब मसला आएगा इनका, यानी हज के तमाम रमी वगैरह सब कुछ करना है, एक नमाज नहीं पढ़नी और तवाफ ज़्यारा पाक होने के बाद करना है।
ठीक,
अगर तो इन्हें इतना मौका नहीं मिल रहा, यानी पहले से ही मखसूस अयाम में थी और पाक होते होते 12 ज़ुलहिज्जा भी गुजर गया, तो इस सूरत में इन पर इस ताखीर की वजह से कोई दम लाजिम नहीं होगा।
ये अपने तवाफ को, तवाफ ज़्यारा को
मौखर करेंगे, पाक होने के बाद करेंगे। हाँ, अगर किसी खातून को ऐसा था कि क्योंकि तवाफ ज़ियारा का जो वक्त है वो 10 ज़ुलहिज्जा की सुबह सादिक से शुरू हो जाता है,
ठीक,
तो सुबह सादिक से वो पाक थी, बाद में उनको मखसूस अयाम शुरू हुआ, यानी उनको इतना मौका मिला कि वो तवाफ ज़ियारा कर सकती थी और उन्होंने नहीं किया और मखसूस अयाम आ गए, तो फिर तो ज़ाहिर है पाक होने के बाद ही इन्होंने करना है। लेकिन अब इस तखिर की वजह से इन पर दम लाजिम होगा, लेकिन जो पहले से ही मखसूस अयाम में थी और उनको मौका मिला ही नहीं और 12 के बाद ही वो पाक हुई हैं, तो पाक होने के बाद ही तवाफ ज़ियारा करेंगी, लेकिन इन पर कोई दम लाजिम नहीं होगा।
उस सूरत में दम लाजिम है, نہیں ہوگا یہ، پھر ظاہر طواف زیارت نہیں ہوا، پھر طواف ودا، یہ سب کچھ بعد میں ہی ہے،
بعد کا
بھلے ان کو.
اور طواف ودا میں تو یہ ہے کہ اگر عورت مخصوص ایام میں ہو تو طواف ودا اس پر لازم نہیں،
ساکت ہو جائے گا،
ساکت ہو جائے.
لیکن اگر لمبا ٹائم پیریڈ بھی ہو گیا تو کوئی مسئلہ نہیں ہے، مطلب دو چار دن اور بھی مزید موقع ہوا طواف زیارہ وغیرہ. اچھا اس میں کچھ قافلے ہوتے ہیں بعض اوقات کے، کچھ تو اپنے ملک آنے جا رہے ہیں، کچھ مدینہ شریف جانے والے ہوتے ہیں، تو ان کو مشورہ کیا دیں گے کہ آپ ایک دو دن رک جائیں یا کیا کریں؟
ایسی خواتین کا
جی اب قافلہ جا رہا ہے مدینہ منورہ،
کیونکہ مسئلہ یہ ہے کہ دیکھیں اس حالت میں جا تو سکتی ہیں لیکن مسئلہ یہ ہے کہ وہاں حرم میں داخلہ ان کا منع ہوگا، مسجد میں داخلہ منع ہوگا، مسجد نبی شریف میں داخلہ، کسی بھی مسجد میں داخلہ ان کے لیے جائز نہیں ہوگا، باہر ہی حرم سے باہر ہی رہیں گی وہ. لیکن مسئلہ جب آتا ہے جب وہ مدینے سے مکے ہیں،
ہاں راستے میں پھر میقات، اور یہ پہلا احرام ابھی وہ ہے،
تو لہذا تو ان کے لیے بہتر یہ ہے کہ یہ اے سی والی کنڈیشن میں پاک ہونے کے بعد ہی وہ جائیں تاکہ واپسی میں ان کے لیے پریشانی نہ ہو.
ٹھیک،
لیکن اگر وہ بالفعل حرم سے باہر بھی آتے ہیں، کیونکہ اگر حالت احرام میں ہے نا تو حالت احرام میں اگر میقات سے باہر بھی چلے گئے واپسی آ گئے، اس میں کوئی مزید کوئی احرام ان پر لازم، کوئی عمرہ لازم نہیں ہوگا اگر پہلے سے حالت احرام میں، اگر وہ ساری پابندیاں کر رہی ہیں تو.
ٹھیک جی ناظرین کرام، کافی اس کے مسائل اور پھر خواتین کے دائرے ان کے بھی شرعی مسائل ہیں، اور الحمدللہ دارالفتاء اہل سنت کی طرف سے باقاعدہ ایک سروس کا آغاز کیا گیا ہے کہ جس پر اسلامی بہنیں خواتین اپنے شرعی مسائل سیکھنے کے لیے اس واٹس اپ نمبر پر جب وہ رابطہ کریں گی تو آگے ان کو جو رہنمائی ملے گی وہ بھی خواتین اسلامی بہنوں کی طرف سے جو باقاعدہ مدنیہ ہیں اور دارالفتاء کے تحت رہ کر تخصص فی الفقہ بھی کر چکی ہیں، تو ان کی طرف سے ان کو رہنمائی اور وہ جواب بھی دیے جائیں گے. تو اس سروس سے یہ بہنیں بطور خاص جو اپنے کئی ایسے مسائل ہوتے ہیں کہ ظاہر وہ ہر ایک سے شیئر نہیں کر سکتی، لیکن دینی مسئلہ پوچھنے میں تو کوئی حرج نہیں ہے. اگر آپ کا بالفرض وہاں بھی رابطہ نہیں ہو رہا تو دارالفتاء اہل سنت سے باقاعدہ فون پر پوچھ لیں، دارالفتاء اہل سنت کی جو سروس ہے حج سروس ہے اس کے اوپر بھی آپ پوچھ سکتی ہیں، کیونکہ دینی مسئلہ ہے شرعی مسئلہ ہے، تو رسول اللہ صلی اللہ علیہ وسلم کے پاس بھی خواتین اس مقصد کے لیے بھی حاضر ہوتی ہیں اور وہ آ کر باقاعدہ پوچھتی تھیں اور سوالات بھی کرتے تھیں اور آپ صلی اللہ علیہ وسلم انہیں جواب بھی ارشاد فرمایا کرتے تھے. اللہ پاک ہم سب کو شریعت مطہرہ پر عمل کرنے کی توفیق عطا فرمائے. حجاج کرام جو چلے گئے ہیں یا جو تیاریوں میں، اللہ سب کو حج مبرور کی توفیق عطا فرمائے. جن بھائیوں اور حاجیوں کے حج میں کوئی قانونی پچیدگیاں ہیں، رکاوٹیں ہیں، اللہ تعالیٰ اپنی رحمت سے دور فرمائے، اس سال انہیں حج کی سعادت بھی دے، قدم قدم پر ان کی حفاظت فرمائے، ہمارے وطن پاک کی بھی اللہ پاک حفاظت فرمائے، اپنے حفظ و امان میں رکھیں. پروگرام کا وقت اپنے اختتام کو پہنچا، سے اجازت چاہتے فی مان.
ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہو ہم ان کی بارگاہ.